یہ پروگرام امریکی عوام کی مدد اور ریاست ہائے متحدہ امریکہ کی ایجنسی برائے بین الاقوامی ترقی کے تعاون سے پیش کیا جا رہا ہے۔ اس پروگرام کے تمام مواد کی ذمہ داری پاکستان ریڈنگ پروجیکٹ کی ہے۔ ضروری نہیں کہ اس پروگرام میں شامل مواد یو ایس ایڈ یا امریکی عوام کے خیالات کی ترجمانی کرتا ہو۔
دیش کے گلستان میں تازگی ہمیں سے ہے، دیش کے گلستان میں تازگی ہمیں سے ہے۔
السلام علیکم پیارے بچوں، میں یعنی نور آپی ببلی اور آج ہمارے نئے ساتھی میزبان یعنی چاچو آپ کی خدمت میں حاضر ہیں۔
ہم چاچو کو اپنے پروگرام میں خوش آمدید کہتے ہیں۔
بہت شکریہ نور بیٹا، اور ببلی تھینکس ٹو یو ایز ویل۔ بھائی کیسے ہیں آپ لوگ؟
ہم بالکل ٹھیک ٹھاک ہیں چاچو، آپ سنائیں۔
میں بھی ٹھیک ہوں اور بڑے مزے میں ہوں۔
ارے آپی، ہمارے چاچو تو ہر وقت مزے میں ہوتے ہیں، یہ تو ان کی شان ہے۔
شکریہ شکریہ، ویسے مجھے اپنی تعریف کچھ زیادہ پسند نہیں ہے۔
ہاں یہ تو ایک بڑی حقیقت ہے۔
جی جی بالکل ٹھیک کہہ رہی ہیں آپ۔
چاچو کیا آپ نے نوٹس کیا ہے، آج ببلی کچھ زیادہ ہی خاموش اور اداس نہیں ہے؟
ارے ببلی تمہیں کیا ہوا، اداس کیوں ہو؟
نہیں مجھے تو کچھ نہیں ہوا، البتہ کل ایک ایسا واقعہ ہوا ہے جس کے بعد میں واقعی اداس ہوں۔
ببلی کیا ہوا؟
ہمارے پڑوس میں ایک لڑکا رہتا ہے، پانچویں جماعت میں پڑھتا ہے اور کافی شریف اور اچھے مزاج کا بچہ ہے۔ کل سکول سے واپسی پر گم ہو گیا ہے۔
اوہو یہ تو واقعی پریشانی کی بات ہے۔
ہمارے یہاں اس طرح کے واقعات دن بدن بڑھتے ہی جا رہے ہیں۔
ہاں یہ تو ہے، لیکن ہم بھی تو اپنے تحفظ کے حوالے سے کافی لاپرواہ واقع ہوئے ہیں۔
وہ کیسے؟
اب دیکھیں نا اس بچے کو، روڈ پہ چلتے ہوئے خیال نہیں کیا ہوگا اس نے۔
تو
یہ کہ ہمارے بچوں کو پتا ہونا چاہیے کہ کسی اجنبی کی باتوں پر کس حد تک اعتبار کرنا چاہیے، اور ہمیں اپنے تحفظ کے لیے کن کن باتوں کا خیال رکھنا چاہیے۔
میرا خیال ہے کہ اس موضوع پر تفصیل سے بات ہونی چاہیے، تاکہ سننے والے بچوں اور والدین کو بھی اس حوالے سے معلومات حاصل ہو سکیں۔ لیکن اس سے پہلے نورا پی، آپ پروگرام کی تفصیل تو بتا دیں۔
ہاں یہ اچھا رہے گا۔
جی ہمارے آج کے پروگرام میں معمول کے مطابق بات چیت کے علاوہ نظم، گیت، کہانی اور بولتے کتاب شامل ہوں گے، اور اس کے علاوہ ہم کوشش کریں گے کہ بچوں کے تحفظ اور سیکیورٹی کے حوالے سے بھی تفصیل سے بات کر سکیں۔
جی تو سیکیورٹی اور تحفظ کے حوالے سے ہمیں کن چیزوں کا خیال رکھنا چاہیے؟
سب سے پہلے تو یہ سمجھنے کی ضرورت ہے کہ سیفٹی یعنی تحفظ کے حوالے سے ضروری ہے کہ ہم اپنے ارد گرد اور روزمرہ کے معاملات کا جائزہ لیں۔ جیسے اگر ہم روزانہ سڑک کراس کرتے ہیں تو ہمیں چاہیے کہ ہم اس کے لیے زیبرا کراسنگ کا استعمال کریں۔ ہمیں معلوم ہونا چاہیے کہ سڑک پر سرخ بتی جلنے کا مطلب یہ ہے کہ ہم رک جائیں، اور ایسے ہی جب سبز بتی جلتی ہے تو یہ ہمارے چلنے یا سڑک پار کرنے کا اشارہ ہوتا ہے۔
کیا ایسے ہی موسموں کی مطابقت سے لباس پہننا بھی ہمارے تحفظ کے اقدامات میں آتا ہے؟
اور گھر میں بھی سیڑھیوں سے اترتے چڑھتے، کھیلتے کودتے اور بازار جاتے وقت ہمیں اپنی حفاظت کا خیال رکھنا چاہیے۔
جی ہاں بالکل ایسا ہی ہے۔ اس کے علاوہ دن بھر کے کام کاج اور معمولات کے دوران ہمیں دیکھنا چاہیے کہ ہمیں کسی چیز سے خطرہ تو نہیں ہے، اور اگر ایسا ہے تو پھر ہمیں خود کو اس خطرے سے بچاؤ کے لیے تیار کرنا چاہیے۔ یہ ہمارے سیفٹی سے متعلق اقدامات ہیں جو ہمیں بہت سے خطرات اور نقصانات سے بچا سکتے ہیں۔
اور اس کے علاوہ؟
اس کے ساتھ ساتھ تحفظ کا دوسرا پہلو یعنی سیکیورٹی کے حوالے سے اقدامات بھی ضروری ہیں۔
کیا آپ اس کی وضاحت کریں گی؟
جی چاچو، اس حوالے سے ہمیں دیکھنا ہوگا کہ دن بھر کے ہمارے معمولات کے دوران ہمیں کس طرح کے خطرات لاحق ہو سکتے ہیں، پھر ان خطرات سے بچنے کے اقدامات پر غور کرنا چاہیے۔ جیسے یہ کہ گھر سے باہر ہمیں کسی اجنبی سے کوئی چیز لے کر نہیں کھانی چاہیے، اور نہ ہی ہمیں کسی اجنبی سے زیادہ اور غیر ضروری گفتگو کرنی چاہیے۔
हमें किसी अजनबी को अपने बारे में ज्यादा मालूमात भी नहीं देनी चाहिए।
हमें स्कूल से सीधे घर वापस आना चाहिए, ना कि किसी अजनबी के साथ कहीं और निकल जाएं।
और अगर कोई अजनबी हमसे हमारे हवाले से कुछ मालूमात लेने की कोशिश करे तो हमें घर में आकर अपने वालदैन को जरूर बताना चाहिए।
और घर पर भी हमें अपने बैरूनी दरवाजे बंद रखने चाहिए और किसी अजनबी को घर में नहीं बुलाना चाहिए जब तक कि वालदैन से इजाज़त ना ले ली जाए।
जी बबली, बिल्कुल ठीक कहा आपने। हम अगर इन तमाम हिफाजती इकदामात का ख्याल रखें तो हम बहुत से खतरात से खुद को बचा सकते हैं।
और इस हवाले से मेरी राय है कि तमाम वालदैन कभी ना कभी बच्चों से उनके तहफ्फुज़ और सिक्योरिटी के हवाले से बात जरूर कर लिया करें।
जी चाचू, बिल्कुल ठीक कहा आपने।
हमारी दुआ है कि वो बच्चा जो कल से घर नहीं पहुंचा, वो बाहिफाजत घर पहुंच जाए और खुदा तमाम बच्चों को अपनी खुसूसी हिफाजत में रखे।
और दोस्तों, अब हमारी आज की नज़्म का वक्त हुआ चाहता है।
जी नूरापी, सुनवाइए बच्चों को आज की नज़्म।
तो आइए सुनते हैं ये नज़्म।
सुबह हुई और चिड़िया चहकी और खिले कुछ फूल, अपना अपना बस्ता लेकर हम तुम चले स्कूल,
चले स्कूल।
Nara nara na 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 na, nara nara na 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 na, nara nara na 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 na,
wow wow.
करने निकली नाश्ता करके छत पे आई और वहीं पे टकली। बकरी का बच्चा भी भागा उड़ा के मट्टी धूल, अपना अपना बस्ता लेकर हम तुम चले स्कूल,
चले स्कूल।
नारा नारा ना नारा ना नारा ना नारा ना नारा 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 किसान ने हल जोता और बीज जमीन में बोया, जो भी वक्त पे ना जागा वो पछताया वो रोया। अपनी अपनी जिम्मेदारी मत जाना तुम भूल, अपना अपना बस्ता लेकर हम तुम चले स्कूल,
चले स्कूल।
Let's go.
वाह, प्यारी नज़्म थी।
और सुबह खेजी और वक्त पर जागने के पैगाम के साथ एक मजे की नज़्म थी।
सच है कि वक्त की जो कदर करते हैं, वक्त भी उनकी कदर करता है।
नूरापी, खजाना में आज क्या सुनवा रही हैं आप?
खजाना में आज हम अंग्रेजी हरूफ़े तहाजी के हर एम की नज़्म सुनेंगे, तो आइए सुनते हैं ये नज़्म।
My jewels and all my jam, do you ever meet with M? Tell some words starts with M. Oh my jewels and oh my jam, oh my jam. Oh my jewels and oh my jam, do you ever meet with M? Tell some words starts with M. Oh my jewels and oh my gem, oh my gem. And oh my jam, do you ever meet with M? Think it as a fun or game? First of all, tell me your name. Tell me your name.
M for Maria, M Maruf, M for Maya, M Mehmood, M for Maha, M for Majid, M for Mona.
M for Munir, M for Munir. Oh my jewels and oh my jam, do you ever meet with M? Tell some words starts with M. Oh my jewels and oh my jam, oh my jewels and oh my jam, do you ever meet with M? Tell some words starts with N. Oh my jewels and oh my gem, oh my gem.
नज़्म तो वाकई अच्छी थी, इसमें हम सबको काफी नए लफ्ज भी सुनने को मिले।
मुझे यकीन है कि सुनने वाले बच्चों ने भी इस नज़्म से जरूर कुछ सीखा होगा।
और आज की कहानी के बारे में क्या ख्याल है?
कहानी सुनने में तो हमने कभी भी तंग दिली से काम नहीं लिया।
अरे हाँ हाँ, क्यों नहीं, अभी सुनवाते हैं आपको कहानी। तो आइए सुनते हैं आज की कहानी।
पुराने वक्तों की बात है, एक गांव में राजा नामी शख्स रहता था। वो खुद तो कोई भी काम नहीं करता था, बस अपने भाई बहनों की कमाई पर गुजारा करता। बल्कि यूं भी था कि वो एक तरह से पूरे गांव का बिन बुलाया मेहमान था। जब भी किसी के घर से धुआं उठता दिखाई देता, राजा मियां मेहमान की तरह पहुंच जाते। यूं राजा साहब दिन भर घूमते फिरते और वक्त आया करते। लेकिन राजा के गांव भर में और करीब के कस्बे तक मशहूर होने की एक और वजह थी, और वो वजह थी उनका बाजा। जी हाँ, राजा का एक बाजा था जो देखने में तो लकड़ी की काम सी छड़ी के जैसा था, लेकिन राजा उसे बाजा बल्कि जादू का बाजा कहता था। गांव में जहां भी शादी ब्याह होता या कोई खुशी की तकरीब होती, تو گاؤں والے گانے بجانے کا انتظام ضرور کرتے۔ اسی سے منسلک بہت سے فنکار بھی اس گاؤں میں رہتے تھے، لہذا گاؤں ایک طرح سے موسیقی کے حوالے سے خود کفیل تھا۔ اب راجہ میاں یوں کرتے، جہاں بھی موسیقی کی آواز ان کے کانوں میں پڑی فوراً اپنا خود ساختہ باجے کے ساتھ وہاں پہنچ گئے، اور پھر دوسرے فنکاروں کے ساتھ اپنا باجا لے کر اس کے ایک سرے کو منہ کے ساتھ لگا کر باجا بجانے کا تاثر دیتے۔ دوسرے فنکار موسیقی بجا رہے ہوتے لیکن راجہ کا باجا بھی بیچوں بیچ بج رہا ہوتا۔ اس باجے کی کوئی الگ سے آواز نہیں ہوتی، لیکن راجہ کا کہنا تھا کہ آپ لوگ موسیقی کی جو آواز سن رہے ہیں اس میں اس کے باجے کی آواز بھی شامل ہوتی ہے۔ وہ جہاں بھی جاتا ایسے ہی شیشی بکارتا رہتا، اس کے خیال میں وہ اپنے زمانے کا سب سے عظیم موسیقار اور باجا نواز تھا۔ جتنی موسیقی کو وہ سمجھتا تھا کوئی اور کبھی بھی نہیں سمجھ سکا۔ البتہ اسے یہ گلا ضرور تھا کہ وہ ایک چھوٹے سے گاؤں میں پیدا ہوا جہاں کے لوگ اس کے فن کو کبھی بھی سمجھ نہیں پائے اور نہ ہی اس کی عظمت کو سمجھ پائیں گے۔ گاؤں کے اکثر بڑوں کا کہنا تھا کہ راجہ کا باجا جھوٹ موٹ کا باجا ہے، اصل میں تو صرف ایک چھڑی ہے جس سے کوئی بھی سر بج نہیں سکتا، لیکن راجہ ان کے اس خیال کو ان کی معصومیت سے تعبیر کرتا تھا، اور گاؤں میں بہت سے سادہ لوح لوگوں کو یقین تھا کہ راجہ کا باجا بھی بجتا ہے، لیکن وہ ایک طرح سے جادو کا باجا ہے جو اکیلے نہیں بج سکتا اور ہمیشہ دوسرے سازوں کے ساتھ ہی بجتا ہے۔ یاد رہے کہ راجہ کبھی بھی اپنا باجا اکیلے میں نہیں بجاتا تھا، بلکہ تبھی وہ باجا بجاتا جب اور بھی بہت سے ساز بج رہے ہوتے۔ دوسری طرف بادشاہ سلامت کو بھی موسیقی سے بہت لگاؤ تھا۔ وہ اکثر اپنے دربار میں موسیقی کا اہتمام کرتے تھے۔ ملک بھر سے فنکار دربار میں آتے اور اپنے فن کا مظاہرہ کرتے۔ بادشاہ سلامت ہمیشہ فنکاروں کی حوصلہ افزائی کرتے اور انہیں بھاری انعامات سے نوازتے۔ وقت کے ساتھ ساتھ راجہ کے باجے کی کہانی بھی بادشاہ تک پہنچ گئی، اور پھر بادشاہ نے راجہ کو اپنے دربار میں بلوایا۔ اس پیغام سے راجہ کچھ پریشان بھی ہوا، لیکن اسے اپنی صلاحیت پر خوب اعتماد تھا۔ اب وہ گاؤں والوں کو کہتا تھا کہ دیکھا، میرے فن کی قدر تم لوگ کیا جانو، میرا فن تو بادشاہ ہی سمجھ سکتے ہیں، اور تبھی تو بادشاہ نے مجھے اپنے دربار میں بلوایا ہے۔ مجھے تو لگتا ہے کہ اب مجھے مستقل بادشاہ کے دربار میں رکھ لیا جائے گا، کیونکہ بادشاہ اتنے بڑے موسیقی نواز سے کیسے محروم رہ سکتا ہے۔ اسی طرح ڈینگے مارتا جب راجہ بادشاہ کے دربار میں حاضری کے لیے روانہ ہو رہا تھا تو گاؤں کے لوگوں کے خیالات ایک دوسرے سے کافی مختلف تھے۔ کچھ لوگوں کا کہنا تھا کہ راجہ کا باجا سن کر بادشاہ بہت متاثر ہوں گے اور اسے بہت بڑا انعام ملنے والا ہے، لیکن کچھ بزرگوں کا خیال تھا کہ راجہ چونکہ جھوٹ موٹ کا باجا بجاتا ہے، لہذا بادشاہ کے دربار میں اسے اس کے جھوٹ کی سزا ضرور ملے گی، اور یوں کہا جائے تو راجہ ایک بڑی مصیبت میں پھنسنے جا رہا ہے۔ راجہ اپنے باجے کے ساتھ جب بادشاہ سلامت کے دربار میں پہنچا تو وہاں دربار کے کارندوں نے اس کا شاندار استقبال کیا۔ اسے پھولوں کے ہار پہنائے گئے، اسے محل کے ایک خاص کمرے میں آرام کرنے کے لیے کہا گیا۔ راجہ اس طرح کے استقبال کے بعد اپنے آپے سے باہر ہو رہا تھا۔ اسے لگ رہا تھا کہ وہ بہت بڑا فنکار ہے، لیکن اس کے گاؤں کے لوگ اس کے فن کو پہچان ہی نہیں پائے۔ شام کو بادشاہ کا جب دربار سجا تو وہاں وزیر، مشیر اور دیگر سبھی بڑے موجود تھے۔ راجہ کو بھی وہاں ایک مخصوص حصے میں بٹھا دیا گیا۔ بادشاہ جب دربار میں تشریف لائے تو سبھی لوگوں نے اپنی نشستوں سے اٹھ کر انہیں خوش آمدید کہا۔ تھوڑی دیر بعد بادشاہ نے راجہ کو اپنا باجا بجانے کا کہا۔ راجہ نے پہلے تو بادشاہ کی فن شناسی کی تعریف کی، پھر عرض کیا کہ اس کا باجا دوسرے سازوں کے ساتھ ہی بجتا ہے اور اکیلے میں نہیں بجتا، کیونکہ یہ ایک خاص باجا ہے۔ بادشاہ نے دوسرے سازندوں کی طرف اشارہ کیا، اور اس طرح دوسرے سازندوں نے بھی اپنے اپنے ساز سنبھال لیے۔ اب دربار میں ہارمونیم، ستار، تبلے اور دوسرے شاہی سازوں کی سریلی آواز گونج رہی تھی۔ राजा उठकर उनके बीच पहुंचा और अपना बाजा निकालकर उसे बजाने का तासुर देने लगा। बादशाह सुन रहा था कि राजा के बाजा में कोई सुर नहीं है, बल्कि उसकी तो कोई आवाज भी नहीं है। मुसीकी की सभी ताने दूसरे फनकारों के साजों से पैदा हो रही थी। जल्द ही बादशाह समझ गया कि राजा उसे बेवकूफ बना रहा है। फिर बादशाह ने राजा से उसका बाजा मांगा ताकि वो उसे देख सके। राजा के लिए ये बहुत मुश्किल घड़ी थी, क्योंकि उसे मालूम था कि उसका बाजा एक झूठ है और उसके हाथ में तो बस एक लकड़ी की छड़ी है। यूं राजा का झूठ खुलने पर बादशाह ने अपने दरबारियों से राजा को गिरफ्तार करने और उस पर मुकदमा चलाने के लिए हुक्म दे दिया। बादशाह ने नहायत अफसोस का इजहार करते हुए कहा कि राजा हकीकत में दूसरे लोगों की मेहनत और फन पर जिंदा रहने वाला शख्स है, वो खुद कुछ भी नहीं करता। सो दूसरों को बेवकूफ बनाने पर वो कड़ी से कड़ी सजा का मुस्तहिक है। तो बच्चों, आप जानते हैं, सच है कि झूठ का अंजाम हमेशा बुरा होता है।
तो ये था राजा का बाजा।
राजा साहब को भी अपने झूठ पर कितना भरोसा था,
लेकिन झूठ जितना भी देर तक चले बिलाआखिर सच से हार ही जाता है।
नूरापी, अभी हमने बोलती किताब से भी मिलना है ना?
जी हाँ बबली, और आज हम जिस किताब से मिलने जा रहे हैं उसका नाम है सोने की कुल्हाड़ी। तो आइए मिलते हैं बोलती किताब से।
मैं हूँ बोलती किताब, मैं हूँ बोलती किताब, मिट्टी को हरे नया
बोलती किताब।
वालेकुम अस्सलाम बेटा।
आज तो आप नए सरेवरक में काफी खूबसूरत लग रही हैं।
तारीफ का शुक्रिया। और आपको तो पता ही है कि हर हफ्ते मैं एक नई किताब के रूप में होती हूँ, सो इस तरह हर हफ्ते मेरा लिबास तब्दील होता रहता है और मुझे नई नई शक्लें मिलती रहती हैं।
और कितना मजा आता होगा आपको नई नई शक्लें बदलने में।
जी हाँ, मजा तो आता है और इसमें मुझे खुशी भी होती है, क्योंकि मैं एक किताब हूँ, यानी इल्म का खजाना।
तो इस दफा आप किस रूप में आई हैं?
इस बार मेरा नाम है सोने की कुल्हाड़ी।
वाह, यानी आप एक कहानी की किताब हैं। मुझे तो कहानियाँ वैसे भी बहुत पसंद हैं।
तो अब मजीद खुश हो जाएं, क्योंकि मैं किसी एक कहानी की किताब नहीं हूँ, बल्कि मुझ में कुल 18 मुख्तसर और खूबसूरत कहानियाँ शामिल हैं।
हैं? 18 कहानियाँ एक साथ?
जी हाँ, 18 कहानियाँ एक साथ, और वो भी तस्वीरों के साथ।
तस्वीरों के साथ?
मेरे हर दूसरे सफ़े पर कहानियों से मुतल्लिक तस्वीर दी गई है।
और आपके सफ़े कितने हैं?
40।
यानी कि 20 तस्वीरें?
हाँ जी हाँ, तकरीबन।
और आपका मुसन्निफ कौन है, यानी आपको लिखा किसने है?
मुझे फख्र है कि मुझे पाकिस्तान की एक बहुत बड़ी अदीबा और शायरा किश्वर नाहिद ने लिखा है।
ओह हाँ, मैंने किश्वर नाहिद का नाम पहले भी सुन रखा है।
जी हाँ, मैं जानती हूँ, जिनको मुताले का शौक है वो किश्वर नाहिद से नावाकिफ नहीं हो सकते। उन्होंने बड़ों के लिए भी लिखा है और बच्चों के लिए भी।
अच्छा, आप अपने बारे में कुछ और भी बताए ना।
मुझ में 18 कहानियाँ शामिल की गई हैं, जिनमें लूमड़ी और बंदर, नेवले और बिल्ली, एक साइंसदान, मालन और कुम्हारन, किस्मत की बात, तीन ख्वाहिशें, गरीब मोची, अपनी मदद आप, लालची औरत, दो चूहे, सोने की कुल्हाड़ी, खरगोश और कछुआ, लालची रीछ, एक थी लूमड़ी, खजाना, लड़ाई का नतीजा, टिड्डा और च्यूंटी, और बुढ़िया का मुर्गा शामिल हैं। ये मुख्तसर कहानियाँ हैं जो नहायत आसान जुबान में लिखी गई हैं, जो पढ़ने और समझने में बिल्कुल आसान हैं, जबकि इन कहानियों में वाकयात से मुतल्लिक तस्वीरें भी दी गई हैं।
और पब्लिशर के बारे में आपने बताया ही नहीं, तो हम इस किताब को तलाश कैसे करेंगे?
ये किताब संगमील पब्लिकेशंस ने शाया की है और हर बड़ी किताबों की दुकान से मिल सकती है।
बहुत शुक्रिया बोलती किताब, आपने बहुत अच्छी किताब से मुतारिफ करवाया है।
अब मैं इजाज़त चाहूँगी इस वादे के साथ कि अगले हफ्ते फिर मुलाकात होगी एक नई किताब की शक्ल में। जब तक के लिए खुदा हाफिज़।
खुदा हाफिज़।
वैसे ये किताब जब भी बोलती है अच्छा ही बोलती है।
चाचू, किताबें तो सभी बोलती हैं, लेकिन कभी कभी हम उनकी आवाज़ नहीं सुन सकते, वरना तो वो हमेशा हमें अच्छी अच्छी बातें बताती हैं।
बहुत अच्छी बात कही आपने बबली, और मुझे यकीन है कि हम किताबों की बातें आइंदा भी सुनते रहेंगे। लेकिन अब हमारे प्रोग्राम का वक्त खत्म हुआ चाहता है, लिहाजा अब हम अपने सुनने वालों से इजाज़त चाहते हैं। लेकिन इससे पहले सामईन को मैं जरूर कहूंगी कि वो प्रोग्राम के बारे में अपनी आरा और तजावीज के लिए हमें जरूर लिखें, ताकि हम अपने प्रोग्राम को आपकी पसंद के मुताबिक और मजीद बेहतर अंदाज में पेश कर सकें।
और हमारा ईमेल एड्रेस है roshni@parkreading.org।
और हमें मैसेज करने के लिए आप मैसेज टाइप करेंगे और नंबर है 8333 यानी 8333 पर।
अब नूरापी, बबली और चाचू को दीजिए इजाजत।
یہ پروگرام امریکی عوام کی مدد اور ریاست ہائے متحدہ امریکہ کی ایجنسی برائے بین الاقوامی ترقی کے تعاون سے پیش کیا گیا۔ اس پروگرام کے تمام مواد کی ذمہ داری پاکستان ریڈنگ پروجیکٹ کی ہے۔ ضروری نہیں کہ اس پروگرام میں شامل مواد یو ایس ایڈ یا امریکی عوام کے خیالات کی ترجمانی کرتا ہو۔